अतिथि देवो भव।
नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अतिथि देवो भवमा, म माया कडेल। सामुदायिक रेडियो विजय एफएम 101.7 हरेक दिन प्रसारण भइरहेको कार्यक्रम अतिथि देवो भवमा आजका अतिथि हुनुहुन्छ वित्तीय साक्षरता प्रशिक्षक एम माया सारु। उहाँसँगको कुराकानी अबको क्रममा,
जुन अहिले धेरै मात्रामा वित्तीय साक्षरताका कुराहरू भइरहेका छन्,
यो वित्तीय साक्षरताको प्रशिक्षक दिइरहँदा कुन कुन ठाउँमा जानुभएको छ?
म अहिले चाहिँ नि यो गैँडाकोट नगरपालिका भयो, योभन्दा अगाडि चाहिँ नि मैले हुप्सेकोट गाउँपालिका होइन, त्यसमा चाहिँ नि 6 क्लास चलाएँ, 6 भन्दा पनि 6-8 क्लास चाहिँ त्यहाँ चलाएँ हुप्सेकोटमा। त्यसपछि चाहिँ मध्यबिन्दुमा पनि मैले 3 क्लास चलाएँ, त्यसपछि अहिले चाहिँ नि यहाँ 5 क्लास हुँदैछ।
यो तपाईँले विभिन्न ठाउँमा मध्यबिन्दु, हुप्सेकोट, गैँडाकोटमा वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण दिइरहँदा चाहिँ कस्तो साक्षरता सम्बन्धी ज्ञान चाहिँ कतिको भएको पाउनु भएको छ?
अब सबैभन्दा पहिला भन्नु पर्दाखेरि चाहिँ वित्तीय साक्षरता भनेको के हो होइन, यो वित्तीय भनेको चाहिँ बुझाउनु पऱ्यो कि उहाँहरूलाई, अब थाहा हुँदैन, उहाँहरू वित्तीय संस्थामा त आबद्ध हुनुहुन्छ तर वित्तीय भनेको के हो भनेर प्रश्न गर्दाखेरि चाहिँ थाहै छैन भन्नुहुन्छ कि। यो वित्तीय भनेको चाहिँ पैसा हो, त्यो पैसालाई चाहिँ कसरी होइन चलाउने, कुन तरिकाले चलाउने, त्यसको बारेमा चाहिँ ज्ञान सिप हुनलाई चाहिँ हामीले यो वित्तीय साक्षरताको रूपमा चाहिँ हेर्न सकिन्छ। सबैभन्दा पहिला चाहिँ उहाँहरूलाई यो वित्तीय साक्षरताको बारेमा चाहिँ साक्षरता गराउनु पऱ्यो, अनि त्यसपछि चाहिँ नि बल्ल चाहिँ हामी विषयवस्तुतिर चाहिँ भित्र प्रवेश गर्छौँ। अनि यो वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दाखेरि चाहिँ नि सबैभन्दा पहिला दिदीबहिनीहरूले चाहिँ अरू केही नगरिकन चाहिँ नि हामीले चाहिँ नि क्लास सुरु हुनुभन्दा केही हप्ता अगाडि चाहिँ नि उहाँहरूलाई चाहिँ नि भेटघाट त हाम्रो धेरै पहिला नै भइसकेको हुन्छ, क्लास चाहिँ नि अलिक पछि नै हुन्छ, त्यतिखेर चाहिँ उहाँहरूको आम्दानी खर्चको हिसाब किताब चाहिँ हामीले टिप्न लगाउँछौँ कि। त्यसमा चाहिँ अब आम्दानी भन्दा खर्च धेरै हुन्छ भनेर उहाँले चाहिँ एकदम टिप्नको लागि हिचकिचाउनुहुन्छ कि, होइन म्याडम टिप्न हुँदैन, खर्च नै बढी हुन्छ, आम्दानी हुँदै हुँदैन, किन टिप्न पऱ्यो भन्ने कुराहरू चाहिँ उहाँहरूले गर्नुहुन्छ। अब त्यस्तो भनिसकेपछि मैले फेरि उहाँहरूलाई भन्छु कि किन डराउनुहुन्छ, हिसाब किताबदेखि किन पर भाग्नुहुन्छ, टिप्नुहोस्, तपाईँको यदि चाहिँ नि सुनौलो भविष्य चाहनुहुन्छ भने आम्दानी खर्चको दैनिक रूपमा टिप्ने गर्नु, खर्च त बढी होला होइन तर आम्दानी पनि त कसरी ल्याउने भन्ने तरिका पनि बुझ्न पऱ्यो। सबैभन्दा पहिला चाहिँ हामीले आम्दानी खर्चको हिसाब किताब राख्यो भने चाहिँ महिनाभरिमा चाहिँ आम्दानी कति हुँदो रहेछ र खर्च कति हुँदो रहेछ भन्ने बारेमा चाहिँ जानकारी हुन्छ। त्यसबाट चाहिँ यो अघिल्लो महिनामा चाहिँ कति खर्च भयो होइन, अनावश्यक खर्च के छ त्यसलाई घटाएर चाहिँ फेरि अर्को महिनामा चाहिँ टिप्ने बेलामा चाहिँ त्यो खर्चलाई चाहिँ न्यूनीकरण गर्न चाहिँ सकिन्छ कि। हामीले त्यसरी चाहिँ टिप्न लगाउँछौँ, त्यो टिपेर चाहिँ उहाँले पहिला त हामीले हिसाब किताबै टिप्न लगाउँछ, त्यसपछि चाहिँ नि हामीले उहाँहरूलाई चाहिँ हिसाब किताब त टिप्न लगाएँ होइन, त्यसपछि उहाँहरूलाई व्यवसायका कुराहरू सिकाउन लगाउँछ, त्यसपछि पारिवारिक बाँडफाँडका कुराहरू, परिवारमा चाहिँ नियमित छलफल हुनुपर्छ। एउटा परिवारमा चाहिँ नि यो परिवार चाहिँ नि मिलेन भने होइन त्यसमा चाहिँ नि धेरै समस्याहरू चाहिँ आइपर्छ कि। हामीलाई लाग्छ यसो हेर्दाखेरि चाहिँ त्यो परिवार एकदम मिलेर बसेको जस्तो लाग्छ तर त्यस्तो चाहिँ नि होइन, जहाँसम्म लाग्छ उहाँहरूले चाहिँ आफ्नो परिवार चाहिँ मिलाउन चाहिँ सकिरहेको अवस्था चाहिँ देखिँदैन। अहिले देख्नुभयो होइन यहाँ दिदीबहिनीहरू पनि अब यसो हेर्दाखेरि चाहिँ उहाँहरूले आफ्नो परिवारलाई एकदम मिलाएर राखेको जस्तो देखिन्छ तर उहाँहरूको मनसाय बुझ्दा, भित्री कुराहरू बुझ्दाखेरि चाहिँ उहाँहरूले चाहिँ मिलाएर राखेको अवस्था चाहिँ देखिँदैन कि।
वित्तीय व्यवस्थापन राम्रोसँग गर्न नसक्दा चाहिँ यसले पारिवारिक कलह पनि निम्ताउने हो?
हजुर, पारिवारिक कलह निम्ताउँछ, त्यसपछि चाहिँ नि उहाँहरूको चाहिँ सम्बन्ध विच्छेद हुने होइन, धेरै कुराहरू, धेरै समस्याहरू चाहिँ आइपर्छ कि। त्यसले गर्दाखेरि यो वित्तीय व्यवस्थापनलाई चाहिँ कसरी गर्ने भन्ने बारेमा चाहिँ हामीले उहाँहरूलाई जानकारी गराउँछ, यसलाई चाहिँ आम्दानी खर्चकै हिसाब किताबबाट चाहिँ आउँछ कि वित्तीय व्यवस्थापन गर्ने। त्यसपछि चाहिँ वित्तीय व्यवस्थापन गर्ने भन्यो आम्दानी खर्चको हिसाब किताब टिपेर मात्रै पनि हुँदैन।
व्यवस्थापन भनेकै के हो भन्नु,
यो वित्तीय व्यवस्थापन भनेको चाहिँ आफूसँग भएको रकमलाई चाहिँ कसरी सही सदुपयोग गर्ने त होइन, त्यसलाई चाहिँ सही सदुपयोग गर्न पऱ्यो। जस्तै अब उदाहरणको लागि मानौँ, बिहेको लागि खर्च गरेको चाहिँ यो वित्तीय व्यवस्थापन होइन है, जस्तै यता चाहिँ नि अब वित्तीय व्यवस्थापनको रूपमा चाहिँ हेर्न सकिने हो भने यता उत्पादनमूलक काममा चाहिँ लगानी गरेकोलाई चाहिँ हामी वित्तीय व्यवस्थापनको रूपमा चाहिँ हेर्ने गरिन्छ। त्यसैले गर्दा यता बिहेमा चाहिँ खर्च गऱ्यो त्यो चाहिँ खाएर सकिने कुरा हो, तर यता कुखुरा पालेको छ भने त्यही रकमलाई चाहिँ कुखुरा पालनमा चाहिँ लगानी गरेको छ भने त्यहाँबाट चाहिँ पछि आम्दानीहरू आउने गर्छ होइन, त्यहाँबाट चाहिँ केही रकमहरू चाहिँ जुटाउन सकिसकेपछि चाहिँ नि उहाँहरूले आफ्नो एउटा परिवारको सदस्यले कमाएको रकमलाई चाहिँ सही ठाउँमा चाहिँ लगाउन सकिन्छ कि, प्रयोग गरेर होइन बचाउन सकिन्छ। त्यसपछि चाहिँ नि त्यसरी गर्दै जाँदाखेरि चाहिँ उहाँहरूको भविष्य चाहिँ राम्रो भन्दै जाने।
पैसाको बारेमा चाहिँ कुरा गर्न नै अलिकति हिचकिचाउने, त्यसले गर्दा पनि व्यवस्थापनमा अलिकति समस्या भएको
हजुर। कमाइ कम छ भने त्यतिखेर चाहिँ नि त्यो परिवारले चाहिँ नि अरू साथीभाइ आफ्नै परिवारभित्र पनि भन्न चाहिँ नि एकदम अप्ठ्यारो चाहिँ नि हुन्छ कि, किनकि स्यालेरी कम भइसकेपछि चाहिँ नि उहाँहरूलाई कसरी चलाउने, कुन माध्यमबाट जाने भन्ने बारेमा टेन्सन त त्यतिकै नै भइहाल्छ होइन। तर फेरि बाहिर भन्यो भने ए हुँदा हुँदै पनि नदिएको हो भन्ने पनि हुन्छ नि त, परिवारमा परिवारमा पनि हुन्छ, बाहिर समाजले हेर्ने दृष्टिमा पनि धेरै फरक पर्छ कि। त्यसैले गर्दाखेरि चाहिँ नि त्यो पैसालाई चाहिँ नि कुन तरिकाले कसरी गर्ने र आफ्नो श्रीमानलाई चाहिँ कसरी सपोर्ट गर्ने भन्ने बारेमा चाहिँ हामीले सिकाउँछौँ उहाँहरूलाई। यसरी गर्नु हुँदैन, जति रकम भए पनि होइन स्यालेरी जति छ त्यो स्यालेरी चाहिँ परिवारमा चाहिँ यथार्थ रूपमा भन्नु, अनि त्यसपछि चाहिँ नि यो यथार्थ रूपमा भने त्यसपछि त्यो पैसा कहाँ कसरी खर्च गर्यो भन्ने बारेमा चाहिँ परिवारलाई पनि जानकारी गराउने, त्यसका साथसाथै चाहिँ वैदेशिक रोजगारमा भएको श्रीमान या परिवारको सदस्यलाई पनि जानकारी गराउने। त्यसरी गर्यो भने चाहिँ नि आम्दानी खर्चको हिसाब किताब टिप्दै जाँदाखेरि त्यसरी व्यवस्थापन गर्दै जाँदाखेरि चाहिँ भोलिका दिनमा चाहिँ त्यो परिवार चाहिँ कलह हुँदैन कि, सम्बन्ध बिछेड्नु हुँदैन, झै झगडा चाहिँ हुने सम्भावना चाहिँ कम हुँदै जान्छ। त्यसैले गर्दा उहाँले चाहिँ नि आम्दानी खर्चको हिसाबका साथसाथै उहाँले व्यवसाय गर्ने होइन, व्यवसायिक कुराहरू गर्ने, अनि त्यसपछि त्यसमा व्यवसायका रूपमा चाहिँ नि हामीले सानो लगानीबाट के सानो लगानीबाट चाहिँ नि व्यवसाय सुरु गर्न सकिन्छ। जस्तै 5 कुखुरा पालेर पनि हुन्छ होइन, हामीले चाहिँ त्यसरी सिकाउने गर्छौँ। त्यसपछि च्याउ खेती होइन, त्यसपछि चाहिँ नि भैँसी पालन, एउटा भैँसी पालेर पनि त्यो परिवारले चाहिँ नि आफ्नो परिवारको चाहिँ नि खर्चहरू चाहिँ धान्ने गर्छन् कि, खाद्यान्नको भयो, शिक्षाका कुराहरू भयो, त्यो उसले चाहिँ नि त्यो खर्च धान्ने सकिसकेपछि चाहिँ नि श्रीमानले कमाएको पैसा चाहिँ नि आफ्नै उमा चाहिँ नि रहन्छ।
जुन तपाईँले अलिकति बढी चाहिँ आम्दानी खर्चको विवरण राख्ने कुरामा अलिकति बढी जोड दिनुभयो, यो चाहिँ कसरी राख्ने?
यो चाहिँ नि अब हामीले चाहिँ नि दैनिक रूपमा जस्तै मानौँ है, आज दिसभरि खर्च गरेको कुरा चाहिँ नि बेलुकासम्म चाहिँ नि टिप्ने, फेरि भर्खरै 5 अगाडि 10 केही कुरा किन्यो, त्यसपछि 5 पछाडि केही कुरा किन्यो भने त्यो चाहिँ नटिप्ने के, बरु बेलुका चाहिँ एकमुष्ट टिप्ने, परिवार खाना खाइसकेपछि परिवारिक छलफल हुन्छ नि त होइन, हाम्रो त्यतिखेर चाहिँ नि परिवार सबै बसेर चाहिँ नि आज दिसभरि बिहानदेखि आज बेलुकासम्ममा चाहिँ खर्च गरेको कुराहरू सबै परिवारमा सोधेर त्यसरी चाहिँ टिप्न लगाउँछौँ हामीले। त्यसरी टिपिसकेपछि चाहिँ नि त्यसमा चाहिँ नि अझै त्योभन्दा अब एकदम ज्येष्ठ नागरिकहरूलाई भन्दा पनि सानो बच्चाहरूलाई चाहिँ नि त्यो बानी बसाल्नु भनेर चाहिँ नि हामी सिकाउँछौँ कि, किनकि बच्चाहरूले स्कुलमा भनेको टिफिन भन्दा पनि बढी पैसा लिएर गइरहेको हुन्छ, त्यसैले गर्दा त्यो पैसा नलानको लागि बच्चालाई चाहिँ राम्रो बाटोमा हिँड्नको लागि चाहिँ हामीले सकेसम्म चाहिँ बच्चाहरूलाई पनि हिसाब किताब टिप्न लगाउनु होइन, त्यसपछि चाहिँ नि टिफिनहरू चाहिँ नि घरैबाट पठाउनु, पैसा नपठाउनु, पैसा पठायो भने बच्चाहरू बिग्रिने सम्भावना बढी हुन्छ। त्यसैले गर्दाखेरि चाहिँ पैसाको सट्टा चाहिँ टिफिनहरू पठाउनु र बच्चाहरूलाई चाहिँ आफूले खर्च गरेको कुराहरू र आम्दानी आएको कुराहरू पनि बच्चाहरूलाई टिप्न लगाउनु र हेर्न लगाउनु, त्यो हेरिसकेपछि चाहिँ बच्चाहरूलाई पनि मनमा छुन्छ। त्यसरी छोइसकेपछि महिनामा चाहिँ 20,000 खर्च भएको छ भने यता आम्दानी चाहिँ नि जिरोमा हुन्छ कि, जिरो कस्टमा हुन्छ, त्यो भइसकेपछि चाहिँ बच्चाहरूको मनमा पनि आम्दानी त रहेनछ, मैले त खर्च मात्र गरिरहेको रहेछ, अब यो खर्चलाई चाहिँ मैले पनि कम गर्नु पऱ्यो है भन्ने उहाँ उनीहरूको पनि सोच हुन्छ कि, त्यसपछि त्यो खर्च चाहिँ नि घट्दै जान्छ होइन। त्यसपछि त्यसरी नै गर्दै गयो भने त्यो परिवार चाहिँ राम्रो हुन्छ।
तपाईँले अहिलेसम्म वित्तीय साक्षरता शिक्षा दिइरहनु भएको छ, एकदमै सम्झन लायक क्षणहरू
छ? अब त्यस्तो चाहिँ नि अहिले गणकोटको हिसाबमा हेर्दाखेरि चाहिँ बल्ल सुरुवात भएको छ होइन, तर योभन्दा अगाडिको चाहिँ नि मैले हुप्सेकोटमा चलाएको थिएँ, त्यो सबैभन्दा सुरुको फेज नै हो होइन। उहाँको नाम चाहिँ नि निरूपण हो, उहाँले चाहिँ नि वैदेशिक रोजगारमा श्रीमान हुन्थ्यो, तर पनि सानो बच्चा एउटा सानो नानी थियो अनि खेतीपाती पनि उहाँले गर्ने क्या। त्यसको साथसाथै जब यो वित्तीय साक्षरतामा सहभागी भयो त्यसपछि चाहिँ नि उहाँले सबै कुरा बुझ्नुभयो कि, वित्तीय व्यवस्थापन गर्नु पर्दो रहेछ होइन, परिवारलाई मिलाउनु पर्दो रहेछ, वैदेशिक रोजगारबाट चाहिँ नि कमाएको रकमलाई हामीले सही सदुपयोग गर्नु पर्दो रहेछ, त्यसपछि चाहिँ विदेशमा जाँदाखेरि चाहिँ नि आवश्यक हुने कागजपत्रहरू चाहिँ नि मगाउनु पर्दो रहेछ, अनि त्यो मगाइसकेपछि चाहिँ नि विदेशबाट फर्किने बेलामा चाहिँ कुन माध्यम कुन तरिकाले फर्किने हो भन्ने बारेमा चाहिँ उहाँले सबै जानकारी भइसकेपछि उहाँले यसको साथसाथै उहाँले चाहिँ नि कुखुरा पालन व्यवसाय गर्नुभयो है। उहाँले चाहिँ नि सुरुमा लगानी गर्दाखेरि चाहिँ 2,00,000 लगानी गर्नुभएको थियो, त्यसपछि चाहिँ नि उहाँले रकम गर्दाखेरि पहिलो उमा चाहिँ नि लटमा चाहिँ नि उहाँले 70-80 हजार चाहिँ नाफा गर्नुभयो कि. अहिले चाहिँ अहिले निरन्तरता हुनुहुन्छ उहाँले होइन, अहिलेसम्म चाहिँ गरिराख्नु भएको. त्यसपछि चाहिँ यो कलासमा सहभागी भइसकेपछि अन्तिम त्यसपछि श्रीमानलाई चाहिँ उहाँले बोलाउनु भयो कि. श्रीमानलाई बोलाइसकेपछि अनि त्यही व्यवसाय चाहिँ नि उहाँले अहिलेसम्म चाहिँ निरन्तरता गरिराख्नु भएको छ. अनि दाईसँग चाहिँ कुरा गर्दाखेरि कस्तो लाग्यो, दाई विदेश जानुहुन्छ कि नै भन्दा, अब म जान्न विदेशभन्दा कमाइ यहाँ राम्रो हुँदो रहेछ त्यसैले म विदेशै जान्न भन्ने कुरा उहाँले गर्नुहुन्छ.
आमदानी गर्ने अथवा वित्तीय साक्षर पैसा कसरी बचत गर्ने कसरी कमाउने भन्ने किसिमको गरिसकेपछि चाहिँ विदेश गएर कमाउनुभन्दा चाहिँ आफ्नै देशमा बसेर पनि केही गर्यो भने चाहिँ त्यत्तिकै मात्रामा पैसा कमाउन सकिन्छ भन्ने हो.
हजुर, विदेशै गएर कमाउन सक्छु भन्ने त छैन होइन, ग्यारेन्टी दिन सकिँदैन. तर विदेशमा गएर त्यति नै मिहिनेत गर्ने हो भने नेपालमा पनि त्यति नै मिहिनेत गर्ने हो भने त्योभन्दा डबल कमाउन सकिन्छ भन्छ कि उहाँले, त्यही भन्नुहुन्छ. त्यही भएर अहिले चाहिँ नि म विदेश जान्न, मलाई चाहिँ नि यहीँ छ, म परिवारसँग नि बस्न पाएको छु होइन, मिठो मसिनो जे जस्तो भए पनि परिवारको साथमा चाहिँ बसेर खान पाइरहेको छु. त्यसैले म चाहिँ अब वैदेशी रोजगारमा चाहिँ फर्केर जान्न भनेर चाहिँ भन्नुहुन्छ उहाँले.
तपाईँले अब हुन्छ नि धेरै ठाउँहरूमा धेरै व्यक्तिहरूलाई वित्तीय साक्षरता सम्बन्धी तालिम प्रशिक्षण दिइसक्नु भएको छ, यो तालिम प्रशिक्षण दिइरहँदा चाहिँ आफूलाई कस्तो अनुभूति हुन्छ?
अब यसमा चाहिँ नि अब मैले नि होइन सुरुमा म प्रवेश गर्दाखेरि मलाई नि थाहा थिएन कि वित्तीय साक्षरता भनेको के हो होइन, तर यो क्षेत्रमा प्रवेश गरेँ त त्यसपछि चाहिँ नि वित्तीय साक्षरता भनेको यो रहेछ अनि मैले पनि है यस्तो गर्नुपर्दो रहेछ भन्ने चाहिँ मलाई एकदम मनमा छ कि मैले पनि आम्दानी खर्चको हिसाब किताब टिप्न लागेँ. अहिलेसम्म चाहिँ मैले टिप्छु, कहिले कसो त मेरो म एक्लै छु होइन, श्रीमान विदेशमा हुनुहुन्छ, मेरो दुबई हुनुहुन्छ अनि परिवारको साथमा त छु, तर पनि यसो हेर्दाखेरि चाहिँ नि श्रीमान श्रीमती मात्रै के है. अब त्यसमा चाहिँ नि अहिले नेपालमा चाहिँ नि म मात्रै छु, मेरो चाहिँ खर्च कम्तीमा 10 हजारसम्म चाहिँ नि हुन्छ कि मेरो पनि. अब त्यसलाई चाहिँ कसरी न्यूनीकरण गर्ने भनेर चाहिँ सुरुमा त्यति भइसकेपछि अहिले चाहिँ मैले कम कम गर्दै जाँदाखेरि 7 हजार होइन 8 हजार त्यसरी चाहिँ खर्च हुने गर्छ. अनि त्यसपछि चाहिँ होइन व्यवसाय गर्नुपर्छ भनेर त मैले एकदम सोचेँ होइन, तर प्लान चाहिँ मेरो छ व्यवसाय गर्ने. अब जागिर मात्र खाएर हुँदैन होइन, अरूलाई मात्र दिएर पनि हुँदैन, दिनु नि पर्छ, तर आफूले पनि केही गर्नुपर्छ भनेर चाहिँ नि मैले चाहिँ नि व्यवसायिक प्लान चाहिँ नि मैले बनाएको छु. तर अहिले तत्काल चाहिँ मैले त्यो सुरु गर्न सक्दिनँ, किनकि म यो शिक्षा आफूले पाएको शिक्षा चाहिँ मैले सकेसम्म चाहिँ धेरै दिदी बहिनीहरूलाई दिन सकोस् भन्ने मलाई त्यस्तो लाग्छ होइन.
कुराकानीको लागि धन्यवाद.
हजुर धन्यवाद हजुरलाई पनि.
आजका अतिथि हुनुहुन्थ्यो वित्तीय साक्षरता प्रशिक्षक एम माया सारु. अर्को अङ्कमा अर्का अतिथिका साथमा उपस्थित हुनेछौँ. प्रविधिका साथी गगन गिरीलाई धन्यवाद. माया कडेल बिदा हुन्छु. नमस्कार.